यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। नेपाली कांग्रेसको 14 महाधिवेशन अन्तर्गत 149 प्रतिनिधि सभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन शुरू। चुरे दोहन नियन्त्रणका लागि सबै मिलेर काम गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड़। सर्वोच्च अदालत नियमावली 2074 राजपत्रमा प्रकाशित भएसँगै सर्वोच्च अदालतमा अब मुद्दाको पेशी गोला प्रक्रियाबाट हुने। र भारतको आन्ध्र प्रदेशमा बाढ़ीमा परि 23 जनाको मृत्यु, हजारौं विस्थापित।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले चुरेको दोहन नियन्त्रणका लागि सबै क्षेत्र मिलेर काम गर्नु आवश्यक रहेको बताउनु भएको छ। महोत्तरीको मटिहानीमा निर्माण भएको रंगशालाको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले चुरे दोहनका कारणले वर्षेनी कृषियोग्य भूमि मरूभूमिकरण भएकाले त्यसतर्फ सबैको ध्यान पुग्नु जरूरी रहेको बताउनुभयो।
बाढी र डुवानले जनधनको ठूलो क्षति पुर्याउँदै गएकाले नदी नियन्त्रणका लागि हामी तटबन्धनतिर पनि ध्यान दिनुपर्नेछ र नदी प्रणालीलाई सुदृढीकरण गर्नु नेपालको एउटा ठूलो चुनौती रहेको छ। यिनै नदी प्रणालीको कारणले गर्दाखेरि कतिपय ठाउँमा ठूलो डुबान भएर हाम्रो अन्नको भण्डारलाई तहस नहस गरिरहेको छ। यसलाई जोगाउनको लागि हामीले चुरेको दोहन र नदी प्रणालीलाई सुव्यवस्थित गर्नुपर्ने हुन्छ।
विकासको तीव्र आकांक्षा पूरा गर्न जनप्रतिनिधिहरू सक्रियतापूर्वक लागेकोमा खुशी व्यक्त गर्नुहुँदै राष्ट्रपति भण्डारीले मटिहानी नगरपालिकाले रंगशालाको निर्माण गरेर युवा तथा जनताको आकांक्षाको सम्बोधन गर्ने काम गरेको उल्लेख गर्नुभयो।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक पद्धतिमा प्रवेश गरेसँगै विकास निर्माणले पूर्त रूप लिइरहेको छ। जनताको विकासको तीव्र आकांक्षालाई पूरा गर्ने दृढ संकल्पका साथ सम्पूर्ण जनप्रतिनिधिहरू परिचालित भइरहेका छन्। यस यथार्थलाई आत्मसात गर्दै स्थानीय पालिकाहरूले आफ्नो जनताको आवश्यकतालाई र आकांक्षालाई सम्बोधन गर्ने कामहरू भइरहेको छ।
राष्ट्रपति भण्डारीले प्रदेश नम्बर 2 सरकारले सञ्चालन गरेको बेटी पढ़ाऊ बेटी बचाऊ तथा छोरी शिक्षा बीमा कार्यक्रमको सराहना गर्नुहुँदै संघीय सरकारलाई सो कार्यक्रम लागू गर्न आफूले सुझाव दिएको बताउनुभयो। कार्यक्रममा प्रदेश नम्बर 2 का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले महिला सहभागिता बिना प्रदेशको विकास सम्भव नहुने भएकाले बेटी पढ़ाऊ बेटी बचाऊ छोरी शिक्षा बीमा जस्ता कार्यक्रमहरू अगाडि बढ़ाएको बताउनुभयो। कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुरले कृषिको आधार भूमिको रूपमा रहेको प्रदेश नम्बर 2 को समृद्धि र विकासका लागि सिंचाईसँगै कृषिमा यान्त्रीकरणतर्फ जोड़ दिन जरूरी रहेको उल्लेख गर्नुभयो। 1,30,00,000 लागतमा करिब 1.5 बिघा क्षेत्रफलमा मटिहानीमा रंगशाला निर्माण भएको हो। आजै राष्ट्रपति भण्डारी मटिहानीको लक्ष्मीनारायण मठमा पूजा अर्चना गर्नुका साथै 300 वर्ष पुरानो राजकीय संस्कृत माध्यमिक विद्यालयको अवलोकन गर्नुभयो। राष्ट्रपति भण्डारीलाई लक्ष्मीनारायण मठका महन्त जगन्नाथ दासले स्वागत गर्नुभएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले आजै महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्राचीन जलेश्वरनाथ मन्दिरमा पनि पूजा अर्चना गर्नुभएको थियो। नेपाली कांग्रेसको 14 महाधिवेशन अन्तर्गत आज 149 प्रतिनिधि सभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन शुरू भएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले पालिका अधिवेशन सकिएर प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेका 149 प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशनको प्रक्रिया अघि बढेको बताउनुभयो।
कसै ठाउँमा नोमिनेसन भइरहेछ, कसै ठाउँमा मतदान नै भइरहेछ भन्ने चाहिँ खबरहरू आइरहेछन्। अब यसको रिजल्टहरू आउनलाई भोलि चाहिँ हामीले थाहा हुन्छ कि आज तपाईँको क्षेत्रीय अधिवेशनको तपाईँको ओपनिङ सेरेमनी भइसकेपछि अनि बल्ल चाहिँ निर्वाचनको कार्यतालिकाहरू चाहिँ हुन्छ। निर्वाचन कार्यतालिका प्रकाशित गरिसकेपछि सहमति भएको मान्छेले सहमति, जस्तै चाहिँ आज जाजरकोटमा चाहिँ सर्वसम्मत भयो भन्ने खबर आएको छ सबैको, जाजरकोट जिल्लामा। त्यसबाट चाहिँ हाम्रो महाधिवेशन प्रतिनिधि आउँछन्, एक क्षेत्र भएकाहरूको जिल्ला सभापति सहितै आउँछन् होइन। एक क्षेत्र भएको जुन चाहिँ एक क्षेत्र मात्रै भएको हाम्रो 35 जिल्ला छ नि, 35 जिल्लाको जिल्ला सभापति सेट नै आज नभए पनि भोलिसम्ममा चुनाव भएर चाहिँ रिजल्ट नै आउँछ। जिल्ला सभापति पनि आउँछ, जिल्ला कार्य समिति पनि बन्छ, त्यसपछि हाम्रो महाधिवेशन प्रतिनिधिहरू पनि आउँछन्, यहाँ केन्द्रमा आउने महाधिवेशन प्रतिनिधि पनि आउँछन्।
प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका प्रदेश सभा क्षेत्रीय अधिवेशनका प्रतिनिधिहरू प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनका सदस्य हुने सचिव श्रेष्ठले बताउनुभयो। यस्तै प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको सभापति, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको पनि सभापति हुने व्यवस्था कांग्रेसको विधानमा छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको आजदेखि महाधिवेशन प्रतिनिधि निर्वाचन शुरू भएको छ। महाधिवेशनका लागि देशका 330 प्रदेशसभा निर्वाचन क्षेत्रबाट 2,970 प्रतिनिधि छनौट हुने पार्टीका प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिनुभयो। पार्टीको यही मंगिर 15 17 गतेसम्म काठमाडौँमा महाधिवेशन हुँदैछ। सर्वोच्च अदालतमा अब मुद्दाको पेशी गोला प्रक्रियाबाट तोकिने भएको छ। सर्वोच्च अदालत नियमावली 2074 भएको संशोधन आज राजपत्रमा प्रकाशित भएसँगै अब मुद्दाको पेशी सूची निर्धारण गोला प्रक्रियाबाट हुने भएको हो। यो सँगै प्रधान न्यायाधीशले तोक्दै आउनुभएको पेशी सूची अब गोला प्रक्रियाबाट हुनेछ। संशोधित नियमावलीमा अदालतमा दर्ता भएको मुद्दाको सुनवाईको लागि इजलास गठन र पेशी सूची निर्धारण गोला प्रक्रियाद्वारा हुने उल्लेख गरिएको छ। कुनै पनि सरकारी निर्णय राजपत्रमा प्रकाशित भएपछि त्यसले वैधानिकता पाउने कानूनी व्यवस्था छ। यसैबीच सर्वोच्च अदालतले आजका लागि गठन भएका 12 इजलासमा मुद्दाको सुनवाई भएको छ। आजका लागि गठन भएका 12 इजलासमध्ये 11 संयुक्त इजलासमा सुनवाई भए पनि एक एकल इजलासमा समय अभावका कारण सुनवाई नभएको हो। न्यायाधीश प्रकाशमान सिंह राउत सहितको अर्को संयुक्त इजलास पनि भएकाले समय अभावका कारण उहाँको अर्को एकल इजलासमा रहेका 30 मुद्दा हेर्न नभ्याइने सूचीमा परेको थियो। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले आजका लागि पेशी तोक्नु भएको 454 मुद्दामध्ये आज 28 मुद्दामा सुनवाई भएको छ। सुनवाई भएका 28 25 फैसला र 3 मुद्दामा आदेश जारी भएका छन् भने 426 मुद्दा आज पनि हेर्न नभ्याइने सूचीमा परेको छ। सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधान न्यायाधीशसँग बेन्च सेयर नगर्ने र प्रधान न्यायाधीशको इजलास समेत नराख्न आग्रह गरेपछि प्रधान न्यायाधीश जबराले सुई अनुसार आज आफू बाहेकका 12 इजलास गठन गर्नुभएको थियो। सर्वोच्चको पूर्ण बैठकले गोला प्रथाबाट पेशी तोक्ने गरी नियमावली संशोधन गरेपछि असन्तुष्ट न्यायाधीशहरू इजलास फर्कनु भएको थियो। यस्तै प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएशनले धरना र विरोधको कार्यक्रमलाई आज पनि जारी राखेको छ। निर्वाचन आयोगले मंगिर 17 गतेदेखि मतदाता नामावली संकलन शुरू गर्ने भएको छ। हाल 77 जिल्ला प्रशासन कार्यालय र 40 इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन भइरहेकामा अब स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली संकलन गरिने निर्वाचन आयोगद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालय रहेका भन्दा बाहेकका 637 स्थानीय तहको केन्द्रमा मतदाता नामावली संकलन गरिने आयोगले जनाएको छ। हिमाली र पहाड़ी जिल्लाका स्थानीय तहमा 10 र तराई, भित्री मधेस तथा काठमाडौँ उपत्यकाका स्थानीय तहमा 15 मतदाता नामावली संकलन गरिने आयोगले जनाएको छ। आयोगले 16 उमेर पूरा भई नेपाली नागरिकता प्राप्त गरेकाहरूको विवरण संकलन गर्ने गरेको छ, तर मतदाता नामावलीमा नाम भने 18 पूरा भएपछि मात्र समावेश हुनेछ। आयोगले सबै निर्वाचन कार्यालयबाट अन्य जिल्लाका नागरिकको पनि विवरण संकलन गर्ने व्यवस्था गरेको छ। आज नेपालमा 385 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 12,697 नमूनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा 385 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज 258 जना संक्रमण मुक्त भएका छन्। संक्रमण मुक्त हुने दर 97.7% रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणका कारण आज थप 4 जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 11,500 पुगेको छ। सरकारले 18 वर्षभन्दा माथिकालाई कोरोना भाइरस विरूद्धको खोप लगाउन छुटेका सबैलाई खोप लगाउन शुरू गरेको छ। पहिले लक्षित वर्गलाई मात्र लगाउँदै आएको खोप अहिले 18 वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई नियमित रूपमा खोप लगाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। उहाँले यसअघि खोप लगाउन छुटेका सबैलाई खोप केन्द्रमा गई खोप लगाउन आग्रह समेत गर्नुभयो। सरकारले आगामी पुष मसान्तभित्र दुई तिहाई र चैत्र मसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ। सरकारको राष्ट्रिय अभियानको रूपमा रहेको राष्ट्रिय परिचय पत्र बनाउनका लागि मोरङ जिल्लामा विवरण संकलन थालिएको छ। पहिलो चरणमा रंगेली नगरपालिका र धनपालथान गाउँपालिकामा विवरण संकलनको काम सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
रंगेली नगरपालिका र धनपालथान गाउँपालिकामा सबै वडामा परिचय पत्र बनाउन व्यक्तिगत र जैविक विवरण संकलन तथा फोटो खिच्ने र फर्म भर्ने काम सम्पन्न भएको हो। अहिले सुनवर्षी नगरपालिकामा विवरण संकलन गर्ने काम शुरू भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताउनुभयो।
यो कार्यलाई चाहिँ असोजको 1-2 गतेबाट शुरू गरेर अहिले हामीले रंगेली नगरपालिका र धनपालथान गाउँपालिकामा कार्य सम्पन्न गरिसकेको छौं। त्यहाँ चाहिँ कार्य सम्पादनको सिलसिलामा रहेका स्टेशनहरूलाई हामीले क्रमशः अहिले सुनवर्षी नगरपालिका र रतुवामय नगरपालिकामा लाने कार्यक्रम छ।
एउटा वडामा 2-5 स्टेशन बनाएर काम भइरहेको छ। जिल्लाभित्र रहेका नेपाली नागरिकले नागरिकताको आधारमा तथा अन्य जिल्लामा रहेका नागरिकले यो जिल्लामा परिचय पत्र बनाउँदा बसाई सराईको कागजात पेश गर्नुपर्ने हुन्छ। 3 पुस्ते विवरण सहित अहिले नेपाली नागरिकताको विवरण राखिने व्यवस्था मिलाइएको परिचय पत्रमा क्रमशः नेपाल सरकारले प्रदान गर्ने सबै सेवा सुविधाको विवरण राखिने भएकाले अनिवार्य रूपमा परिचय पत्र बनाउन सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले सबैलाई आग्रह गर्नुभयो।
अहिले जुन नागरिकताको विवरण मात्रै त्यसमा राख्ने काम भएको छ, पछि गएर ड्राइभिङ लाइसेन्स भयो, ब्याङ्किङ प्रणाली भयो, पञ्जीकरणको काम छ, त्यो पञ्जीकरण कामहरू यसमा समावेश हुन्छन्। अझ पछि गएर देशभित्रका विभिन्न प्रणालीहरूलाई चाहिँ यो राष्ट्रिय परिचय पत्रसँग आबद्ध गर्ने भन्ने नेपाल सरकारको नीति र निर्णय भयो भने क्रमशः विभिन्न सेवा सुविधाहरू चाहिँ योसँग आबद्ध हुँदै जाने कुरा।
तोकिएको अवधिमा पनि परिचय पत्र बनाउन छुटफुट भएका नेपाली नागरिकले जिल्ला प्रशासन कार्यालय मोरङमा आएर परिचय पत्र बनाउने व्यवस्था मिलाइएको छ। असोज महिनाको पहिलो हप्ताबाट शुरू भएको परिचय पत्र विवरण संकलनको काम 10 महिनाभित्र सबै स्थानीय तहमा सम्पन्न गरिने र त्यसपछि 6 महिनाभित्र नेपाली नागरिकले आफ्नै वडा मार्फत राष्ट्रिय परिचय पत्र पाउनेछन्। नेपाली स्मार्ट कार्डको रूपमा रहेको सो परिचय पत्र निशुल्क पाउने सरकारले व्यवस्था मिलाएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले सिंचाई प्रणालीमा सुधार गर्नुपर्ने बताउनु भएको छ। चितवन भूमिगत संयोजनात्मक जल सिंचाई आयोजना भरतपुर कार्यालयको आज उद्घाटन गर्नुहुँदै मन्त्री भूषालले अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने क्षेत्र कृषि भएकाले यसको महत्वपूर्ण पाटो सिंचाई रहेको उल्लेख गर्नुभयो। कृषकलाई सुविधा दिने गरी काम गर्न निर्देशन दिनुहुँदै मन्त्री भूषालले सरकारको नीति खेतीयोग्य जमीनमा सिंचाई पुर्याउनु रहेको बताउनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठसँग नेपालका लागि साउदी अरेबियाका राजदूत मुसैद बिन सुलेमन अल मारवानीले शिष्टाचार भेट गर्नुभएको छ। मन्त्रालयमा आज भएको भेटवार्तामा श्रम मन्त्री श्रेष्ठले साउदी अरेबियाले द्विपक्षीय श्रम सम्झौतालाई तार्किक निष्कर्षमा पुर्याउन सहयोग गर्न राजदूत मारवानीसँग आग्रह गर्नुभयो। मन्त्री श्रेष्ठले नेपालमा पनि सिप परीक्षण परियोजना कार्यान्वयनका लागि राजदूत मार्फत साउदी अरेबिया सरकार समक्ष आग्रह गर्नुभयो। राजदूत अल मारवानीले द्विपक्षीय श्रम सम्झौता छिटो सम्पन्न गर्न साउदी अरेबिया तयार रहेको बताउनुहुँदै साउदी अरेबियाले ल्याएको श्रम कानूनले श्रमिकहरूको समस्या सम्बोधन गर्ने बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय काठमाडौँमा कार्यरत सब इन्जिनियर दिपेन्द्र कुमार केसी विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। इन्जिनियर केसीले कल्भर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग 2,00,000 रूपियाँ घुस माग गरेको आयोगले जनाएको छ। आयोगको टोलीले इन्जिनियर केसीलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। कास्कीको पोखरामा आज बिहान आगलागी हुँदा फुटपाथ क्षेत्रमा रहेका 10 रेस्टुरेन्ट तथा पसलहरू जलेर नष्ट भएका छन्। लेक साइडमा लागेको आगो करिब 3 घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिनुभयो। सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो। झापाको बिरतामोड नगरपालिका 2 रहेको कन्काई प्लाई उद्योगमा आगलागी भएको छ। आज बिहान विद्युत सर्ट भई भएको आगलागी करिब 12 घण्टापछि नियन्त्रणमा आएको थियो। दमकल प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। दाङमा बाघको छालासहित 2 पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजपुर गाउँपालिका 6 38 सूर्य बहादुर चौधरी र तुलसीपुर उपमहानगरपालिकाका 31 महेन्द्र खड्का रहेका छन्। दुवैजना 8 फिट 2 इन्च लम्बाई र 1 फिट 8 इन्च चौडाई भएको छालासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा अविरल वर्षापछि आएको बाढ़ीका कारण 30 मृत्यु भएको छ भने हजारौंको संख्यामा विस्थापित भएका छन्। बाढ़ीका कारण आन्ध्र प्रदेशका विभिन्न स्थानमा राजमार्गहरू अवरूद्ध भएको, उद्धार र राहतमा कठिनाई भएको भारतीय सेनाले जनाएको छ। भारतीय नौसेना र वायुसेनाले गाउँ गाउँमा खाना र पानी हवाई जहाज मार्फत वितरण गरिरहेका छन्। अमेरिकामा क्रिसमस परेडमा गाड़ीले ठक्कर दिँदा 5 मृत्यु भएको छ भने 40 भन्दा बढ़ी घाइते भएका छन्। अमेरिकाको विस्कन्सिन राज्यमा क्रिसमस परेडमा कारले मानिसलाई ठक्कर दिँदा 5 मृत्यु हुनको साथै अन्य 40 भन्दा बढ़ी घाइते भएको समाचारमा जनाइएको छ। आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आइओएमका अनुसार पश्चिमी लिबियाको तटीय क्षेत्रमा युरोप पुग्ने प्रयासमा रहेका 75 भन्दा बढ़ी अवैध आप्रवासीको समुद्रमा डुबेर मृत्यु भएको छ। आइओएमले ट्वीट गर्दै भनेको छ, शनिबार लिबियाबाट प्रस्थान गरेपछि 75 भन्दा बढ़ी आप्रवासी समुद्रमा डुबेका छन् भने जीवित 15 माछा मार्ने माझीहरूले उद्धार गरेका छन्। यो पछिल्लो घटनापछि यस वर्ष भूमध्य सागरमा ज्यान गुमाउनेको संख्या 1300 भन्दा बढ़ी पुगेको समाचारमा जनाइएको छ। अब आर्थिक समाचार।
निर्माणको जिम्मा लिएको भारतीय पक्षले चासो नदिँदा नेपालगंज नाकामा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी निर्माणको काममा ढिलाइ भएको छ। नेपालगंज स्थित संघीय आयोजना कार्यान्वयन इकाई कार्यालयका इन्जिनियर होमनाथ भूषालले भारतले तारबार गरे पनि बन्दरगाह तथा जाँच चौकी निर्माणको काम लक्ष्य अनुसार अघि बढ़न नसकेको बताउनुभयो। जग्गा अधिग्रहण लगायतका काम नेपालको तर्फबाट सम्पन्न भइसकेको, बन्दरगाह निर्माण स्थलदेखि नेपालगंजको चौलिकासम्म 2,700 पहुँच मार्ग नेपाल सरकारले निर्माण गरिसकेको भए पनि भौतिक संरचना निर्माणका लागि जिम्मा प्राप्त भारतीय पक्षले लगानी गर्नुपर्नेमा ढिलाइ भएको हो। उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले बन्दरगाह निर्माणमा भारतीय पक्षले सोचे अनुसार काममा तीव्रता नदिएको र काम गरे जस्तो मात्र गर्ने गरेकोले काम अघि बढ़न नसकेको बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले मन्त्रालयबाट नै छिटो काम अगाडि बढ़ाउनका लागि पहल गर्न आवश्यक देखिएको उल्लेख गर्नुभयो। बिरगंज स्थित एकीकृत जाँच चौकी आईसीपी बिरगंजबाट चालू आर्थिक वर्षको 4 भारत तथा तेस्रो मुलुकतर्फ 38,73,31,00,000 मूल्य बराबरका नेपाली उत्पादनहरू निकासी भएका छन्। यस अवधिमा बिरगंज नाकाबाट भटमासको प्रशोधित तेल मात्रै 17,20,90,00,000 रूपियाँ बराबरको 7,59,35,153 किलो निर्यात भएको बिरगंज भन्सार कार्यालयले जनाएको छ। त्यसै गरी प्रशोधित पाम आयल 13,40,78,22,00,000 मूल्य बराबरको निर्यात भएको छ। यस यस अवधिमा बटमासको पिना मात्रै 61,68,94,000 रुपियाँको भारततर्फ निकासी भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विश्व प्रसाद अर्यालले जानकारी दिनुभयो। अर्थमन्त्री जनार्दन शर्माले देशका अन्य नगरपालिकाले भरतपुर नगरपालिकाले गरेको विकासका कामबाट केही सिक्नु आवश्यक भएको बताउनु भएको छ। सोमबार भरतपुरमा भरतपुर महानगरपालिकाले आयोजना गरेको समृद्ध भरतपुरका लागि विकास बहस कार्यक्रममा अर्थमन्त्री शर्माले भरतपुरका निर्माणाधीन गौरवका आयोजनालाई तीव्रता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। भरतपुर महानगरको विकासबाट आफू प्रेरित भएको भन्दै अर्थमन्त्री शर्माले भरतपुर विमानस्थल विस्तार, नारायणीको तटबन्ध निर्माण लगायतका आयोजनालाई पूर्णता दिने विश्वास दिलाउनु भयो। सोमबार नेपाली बजारमा सुन चाँदीको मूल्यमा वृद्धि भएको छ। सोमबार सुन तोलामा 200 रुपियाँले र चाँदी प्रति तोला 10 रुपियाँले वृद्धि भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले सोमबार छाप भएको सुन प्रति तोला 93,900 रुपियाँमा र चाँदी प्रति तोला 1,270 रुपियाँमा कारोबार भएको जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
आईसीसी महिला टी20 विश्वकप एसिया छनौट अन्तर्गत नेपालले हङकङ विरूद्ध 6 विकेटको पराजय भोकेको छ। दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपालले दिएको 105 रनको लक्ष्य हङकङले 18 ओभरमा पूरा गर्यो। यसअघि पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित 20 ओभरमा 3 विकेट गुमाउँदै 104 रन जोडेको थियो। नेपालका लागि ओपनर सीता राणा मगरले सर्वाधिक 40 रन जोडिन्, इन्दु वर्माले अभिजित 31 रन जोडिन्। नेपालका लागि कविता कुवर, समन राई र सीता राणा मगरले समान 1-1 विकेट हात पारे। नेपालले दोस्रो खेल भुटान विरूद्ध मंगलबार खेल्नेछ। त्यसै गरी तेस्रो खेल बिहिबार कुवेत विरूद्ध, चौथो खेल मलेसियासँग शुक्रबार तथा पाँचौं खेल आइतबार युएई विरूद्ध खेल्ने तय भएको छ। छनौटमा 6 टीम सहभागी छन् र विजेता टोलीले विश्वकपको ग्लोबल छनौटमा स्थान बनाउनेछ। शहीद स्मारक ए डिभिजन लीगको विभागीय डर्बी भिडन्तको खेल बराबरीमा सकिएको छ। त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले 1-1 गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन्। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा पुलिसले शुरूवाती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो। पुलिसका सन्तोष हेमरुनले गोल गर्दा आर्मीका वैकल्पिक मिडफिल्डर विवेक बस्नेतले बराबरी गोल फर्काए। बराबरीपछि दुवै टोलीको समान 1 अङ्क भएको छ। दोस्रो खेलमा फरवार्डर सुनिल बलको 2 गोल मद्दतमा अघिल्लो सिजनको लीग च्याम्पियन मसिन्द्र फुटबल क्लबले लीगमा विजयी शुरूआत गरेको छ। मसिन्द्रले न्युरो टीम एनआरटीलाई 2-1 गोलले पराजित गर्दै विजयी शुरूआत गरेको हो। एनआरटीका एरिक विष्टले गोल गरे पनि हार टार्न सकेन। जितसँगै मसिन्द्रले 3 अङ्क जोडेको छ। पराजित एनआरटी अङ्कविहीन बन्यो। नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा प्रथम प्रधान सेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ। नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले सोमबार राजधानीमा पत्रकार सम्मेलन मार्फत प्रतियोगिता 27 मंगिरदेखि 5 पुससम्म हुने जानकारी गराएको हो। प्रतियोगितामा खुलातर्फ 4, भेटरानतर्फ 7 र सरकारी निकाय बीचको 1 गरी 12 विधा समावेश गरिएको नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति मुनाल बस्नेतले जानकारी गराउनु भयो। प्रतियोगितामा सहभागी हुनका लागि खेलाड़ीले कुनै न कुनै क्लबको प्रतिनिधित्व गर्नुपर्ने र एक खेलाड़ीले बढ़ीमा 2 इभेन्टमा सहभागिता जनाउन पाउनेछ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा प्रदेश नम्बर 1 बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली भई पूर्वी तथा मध्य र उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको र बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 23.3 डिग्री सेल्सियस, न्यूनतम 12.6 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 23.8 डिग्री सेल्सियस, न्यूनतम 11.3 डिग्री सेल्सियस। पोखराको अधिकतम 23 डिग्री सेल्सियस, न्यूनतम 13.5 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 26 डिग्री सेल्सियस, न्यूनतम 9.4 डिग्री सेल्सियस। र दिपायलको अधिकतम 27 डिग्री सेल्सियस, न्यूनतम 10.3 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाली कांग्रेसको 14 महाधिवेशन अन्तर्गत 149 प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन शुरू। चुरे दोहन नियन्त्रणका लागि सबै मिलेर काम गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड। सर्वोच्च अदालत नियमावली 2074 राजपत्रमा प्रकाशित भएसँगै सर्वोच्च अदालतमा अब मुद्दाको पेशी गोला प्रक्रियाबाट हुने। र भारतको आन्ध्र प्रदेशमा बाढ़ीमा परि 30 जनाको मृत्यु, हजारौं विस्थापित। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।